आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
अंगाल जीवन
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि स्वागत छ श्रोता मित्रहरू। म आशा गर्दछु आज पनि तपाई सबै आनन्दको सलाइ हुनुहुन्छ होला। म पनि आनन्दको सलाइ छु र प्रभुको अनुग्रहमा आजको दिनसम्म उहाँमा रमिरहेको छु र तपाईँको समक्षमा परमेश्वरको वचन अध्यापन गराउनको निम्ति तयारीको साथ आइपुगिसकेको छु। श्रोता, तपाईँका सुन्दर पत्रको लागि धेरै धेरै धन्यवाद, जुन नियमित रूपमा मैले प्राप्त गरिरहेको छु। म आशा गर्दछु कि मैले तपाईँको पत्रको उत्तरहरू दिएको पनि तपाईँहरूले प्राप्त गरिरहनु भएको छ। यसरी नै हामी बीचको मित्रता अनि आत्मीयता बढ्दै जाओस् र तपाईँहरूका सुझावहरूको लागि, तपाईँहरूको प्रार्थनाका विषयको लागि पनि धेरै धेरै स्वागतको साथसाथै धन्यवाद दिन चाहन्छौ। त श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा व्यवस्थाको पुस्तक 32-34 अध्यायबाट गर्नेछौ। तपाईहरूलाई जानकारी दिन चाहन्छु कि यो व्यवस्थाको पुस्तकबाटको हाम्रो अध्ययन आज अन्तिम हो। आशा गर्दछु तपाईहरूले यसबाट थुप्रै आत्मिक आशिषहरू पाउनुभयो, आत्मिक कुराहरू सिक्नुभयो। हामी सबभन्दा पहिले यहाँ देख्नेछौ अध्याय 32 यहाँ हामी मोसाको स्तुति गीतको देख्छौ। मोसाको यो गीत महान गीत हो। इसरायलको राष्ट्रले यो सिक्नु पर्दथ्यो। यो तिनीहरूको एक प्रकारको राष्ट्रिय गीत जस्तै थियो। यो गीत तिनीहरूलाई परमेश्वरद्वारा दिइएको थियो। प्रत्येक इसरायलहरूले यसको सिक्नु पर्दथ्यो र आफ्ना बच्चाहरूलाई सिकाउनु पर्दथ्यो। त सबभन्दा पहिले देख्नेछौ सुन्नको लागि बोलावट। 32:1 भनिएको छ, हे आकाश सुन, म बोल्दछु, हे पृथ्वी कान थाप मेरो मुखका वचनहरूप्रति। यहाँ परमेश्वर गवाहीको निम्ति सुन्नलाई पृथ्वी र स्वर्गीय आकाशलाई साक्षीको रूपमा बोलाउनुहुन्छ। 2 भनिएको छ, मेरो शिक्षा झरिझै वर्षन देऊ, मेरो वचन शीत झै झर्न देऊ, कलिलो घाँसमाथि सिमसिमे पानी झै, झारपातमाथि दन्कने पानी झै। मित्र, यही नै परमेश्वरको वचन हो र यस्तै नै परमेश्वरको वचन हुन्छ। भजनकार भन्छन् भजन संग्रह 72:6, ओइलेको घाँसमा पानी झै र पृथ्वीमा परेको झरी जस्तै ऊ तल आउनेछ। म यो भनाइको अति नै मन पराउँछु। एकजना विश्वासी दिदीले आफ्नो प्यारो पतिलाई गुमाइन्, मतलब तिनको पति प्रभुमा सुते। तिनले आफ्नो पास्टरलाई भनिन् कि अहिले तिनले यो भजनको यो पदको अर्थ बुझिन्। तिनी त ओइलेको घाँस थिइन्, तर परमेश्वर तिनी कहाँ आफ्नो वचनद्वारा वर्षा जस्तै आउनुभयो। मित्र, त्यही नै तरिकामा परमेश्वरको वचन हाम्रो जीवनहरूमा आउनुपर्छ र आउँदछ। 3 भनिएको छ, म परमप्रभुको नाउँको घोषणा गर्नेछु, परमेश्वरको महानताको प्रशंसा गर। अनि 4 उहाँ नै चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छन् र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ। हेर्नुहोस् त, यो चट्टानको बारेमा गीत हो। चट्टान शब्द यस गीतमा करिब 7 प्रयोग गरिएको छ। प्रभु येशूलाई चट्टान भनिएको छ। 1 पत्रुस 2:6 येशू ख्रिष्ट मुख्य कुनै ढुङ्गा वा चट्टान हुनुहुन्छ। उहाँका कामहरू सिद्ध छन्। ओ, यो गीत कति आनन्दको छ, कति महान छ, र गीतले कसरी उहाँको बढी बढाउ गर्छ, प्रशंसा गर्छ, जय जयकार गर्छ। अनि आज
हामीद्वारा पनि उहाँलाई बढ़ी बढ़ाउ गर्न, उचाल्न, प्रशंसा गर्न, जय जयकार गर्न आवश्यक छ।
अनि हामी देख्छौ कि तिनीहरूले परमेश्वरसँग गलत काम गरेका, गलत व्यवहारको भनिएको छ 5-6 पदमा, तिनीहरूले उहाँसँग भ्रष्ट काम गरे। लाजमर्दो कुरा, तिनीहरू अबदेखि उहाँका सन्तान होइनन्। तिनीहरू बाङ्गो र टेढो पुस्ताका मानिसहरू हुन्। के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञ देखाउँछौ? हे मूर्ख र बुद्धि नभएका मानिसहरू, तिमीहरूलाई सृष्टि गर्ने र बनाउने उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र?
मित्र, यहाँ सृष्टिको कारण परमेश्वर इसरायलको पिता हुनुहुन्छ भन्ने देखाइएको छ। उहाँ यहाँ उद्धार वा छुटकाराको उल्लेख गर्नुहुन्न। एक अर्थमा परमेश्वर सम्पूर्ण मानव जातिको पिता हुनुहुन्छ, किनभने उहाँले सम्पूर्ण मानव जातिलाई सृष्टि गर्नुभयो। जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो, त्यसलाई परमेश्वरको पुत्र भनिएको थियो। तर आदमले पाप गरे। त्यसपछि आदमको कुनै पनि सन्तानहरू परमेश्वरको पुत्रहरू वा सन्तानहरू भनिएको छैन, तबसम्म तिनीहरू येशु ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको सन्तान बनिसकेका हुँदैनन्।
हजुर, ख्रिष्टमा विश्वासद्वारा मात्र परमेश्वरको सन्तान बन्न सकिन्छ, नत्र सम्पूर्ण मानव जातिलाई पतित र खराब पुस्ताका मानिसहरूको रूपमा तस्विर दिन सकिन्छ। यसपछि हामी देख्छौ यहोवाको भलाइपन। 7-14 पदमा भनिएको छ, उहिले उहिलेका दिनको स्मरण गर, युग युग अघिका पुस्ताको बारेमा सोच, तिमीहरूका बाबुलाई सोध र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध र तिनीहरूले तिमीहरूलाई बताउनेछन्। जब सर्वोच्चले जाति जातिहरूलाई उनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानिस जातिलाई विभाजन गर्नुभयो, तब उहाँले इसरायलीहरूका सन्तानको संख्या अनुसार जाति जातिका सिमाना ठहराइदिनुभयो। परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन्। याकुब उहाँको अंशको भाग हुन्। उहाँले तिनलाई निर्जन स्थानमा भेटाउनुभयो। गर्जने आवाजले भरिएको उजाड ठाउँमा उहाँले तिनलाई जोगाउनुभयो र तिनको वास्ता गर्नुभयो। उहाँले तिनलाई आफ्नो आँखाको नानी झैं रक्षा गर्नुभयो। गुणलाई हल्लाएर आफ्ना बच्चेराहरूमाथि हावामा उडिरहने पखेटा फैलाइ बच्चेराहरूलाई थाम्ने र आफ्नो प्वाखमाथि ती बोक्ने गरूड झैं। परमप्रभु एक्लै तिनलाई अगुवाई गर्नुभयो। उहाँसँग विदेशी देवता थिएनन्। उहाँले तिनलाई पृथ्वीका अग्ला ठाउँहरूमाथि सवार गराउनुभयो अनि तिनलाई खेतको उब्जनी खुवाउनुभयो। उहाँले तिनलाई पहराको मह र दर्शन ढुङ्गाको भीरबाट तेल खुवाउनुभयो। गाई गोरुको बथान र भेडा बाख्राको बगालबाट दूध र दही अनि पोस्याएका थुमा र बाख्राहरू, बासनका छानेका भेडाहरू र गहुँका असल दानहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फिच उठेको दाखरस पियौ।
मित्र,
यहाँ हामीसँग परमेश्वरको भलाइ उपकारको सम्बन्धमा अति नै सुन्दर खालको गीतको अर्को पंक्ति छ। पद 8 अति नै असाधारण पद हो। मैले अहिलेसम्म यसको सन्तुष्टि उत्तर सुनेको छैन। पृथ्वीका राष्ट्रहरू वा जातिहरू इसरायलका सन्तानको संख्या अनुसार सिमाना ठहराइए। अर्को शब्दमा, जाति जातिहरूसँग वा राष्ट्रहरूसँग भएको सिमानाहरू इसरायलको संख्या अनुसार मिलाइएको छ। मित्र, यो नै एक कुरा हो जुन आज धेरै नै अध्ययन गर्न आवश्यक छ। यसले यो कुराको वर्णन गर्छ कि किन यहुदी र तिनीहरूका मुलुक पृथ्वीमा सबभन्दा संवेदनशील क्षेत्रहरूमा पर्दछ। अनि 10 पदमा हामी पढ्छौ, उहाँले तिनलाई निर्जन स्थानमा भेटाउनुभयो, गर्जने आवाजले भरिएको उजाड ठाउँमा उहाँले तिनलाई जोगाउनुभयो र तिनको वास्ता गर्नुभयो। उहाँले तिनलाई आफ्नो आँखाको नानी झैं रक्षा गर्नुभयो। करिब 40 वर्ष त्यस उराट लाग्दो निर्जन र उजाड स्थानमा परमेश्वरले आफ्नो मानिसहरूलाई डोर्याउनुभयो र तिनीहरूलाई हेरचाह र रक्षा गर्नुभयो। किन त भन्दा तिनीहरू उहाँका आँखाका नानीहरू थिए। अहिले हामी अर्को शास्त्रमा पाइने महान कथनको देख्छौ, 11-12 पदमा, गुणलाई हल्लाएर आफ्ना बच्चेराहरूमाथि हावामा उडिरहने पखेटा फैलाइ बच्चेराहरूलाई थाम्ने र आफ्नो प्वाखमाथि ती बोक्ने गरूडहरू झैं। परमप्रभु एक्लै तिनलाई अगुवाई गर्नुभयो। उहाँसँग विदेशी देवताहरू थिएनन्। मित्र, यो यहोवा परमेश्वरको उपकार भलाइपनको सुन्दर वर्णन हो। उहाँ आफ्ना जनहरूलाई यसरी नै सम्हाल्नुहुन्छ अनि यसरी नै उहाँले इसरायलीहरूलाई सम्हाल्नु भएको थियो। तर निम्न पदहरूमा हामी देख्छौ, इसरायल राष्ट्रको सत्य विश्वास त्याग,
अर्को शब्दमा जीवित परमेश्वरलाई त्याग गरिदिन्छन्। पन्ध्र पदमा, तर सुरुनले मोटाएर लात हाने, राम्ररी खाना पाएर ती मोटाएर चिल्ला भए, तब तिनले आफूलाई सृष्टि गर्नुहुने परमेश्वरलाई त्यागे र आफ्नो उद्धारकर्ता चट्टानलाई तुच्छ ठाने। यसरुन इसरायलको अर्को नाउँ हो। इसरायल मोटायो र लात थान्यो। ओ मित्र, आज यो केही ख्रिस्टियनहरूको विश्वासीहरूको निम्ति कस्तो तस्विर छ। ख्रिस्टलाई पाउन भन्दा पहिले तिनीहरूको जीवन अति नै धेरै असहाय थियो, नाजुक अवस्था थियो, जीवनमा कुनै आशिषहरू थिएन, शान्ति थिएन, आनन्द थिएन। तर जब तिनीहरूले परमेश्वरबाट पर्याप्त आशिष पाए, तिनीहरूका आवश्यकताहरूको पूरा भए, तब तिनीहरूले उहाँलाई लात हाने, संसारतिर मन दिएर उहाँको नौको लिन त के सोच्न पनि चाहँदैनन्। तिनीहरू महसुस गर्छन् कि तिनीहरूलाई आशिष दिने सृष्टि गर्ने परमेश्वर, तिनीहरूलाई प्रेम गर्ने रखवाली गर्ने आशिष दिने परमेश्वर अब कति पनि महत्वपूर्ण छैनन्। अनि यही नै इसरायलीहरूले गरेथे। 16-18 पदमा, तिनीहरूले आफ्ना अन्य देवताहरूको कारण उहाँलाई डाही तुल्याए र आफ्ना घृणित मूर्तिहरूद्वारा उहाँलाई रिस उठाए। तिनीहरूले भूतहरूका निम्ति बलि चढाए जो ईश्वर होइनन्। तिनीहरूले नचिनेका देवताहरूलाई, भर्खरै देखा परेका देवताहरूलाई, तिमीहरूका पिता पुर्खाले भक्ति नगरेका देवताहरूलाई, तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ, तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ। मित्र, के आज हाम्रो हालत यस्तो त छैन? अहिले हामी देख्छौ परमेश्वरले तिनीहरूलाई त्यसै छोड्नुहुन्न, वा तिनीहरूमाथि दण्ड दिनुहुन्छ। यो हामी 19-25 पदमा देख्छौ। 19-20 पदमा भनिएको छ, त्यो देखेर परमप्रभुले तिनीहरूलाई तिरस्कार गर्नुभयो, किनभने उहाँका छोरा छोरीहरूको कारण उहाँलाई रिस उठ्यो। तब उहाँले भन्नुभयो, म तिनीहरूलाई तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु, अनि तिनीहरूको अन्त के हुनेछ म हेर्नेछु, किनकि तिनीहरू उल्टा पुस्ताका विश्वासघाती सन्तानहरू हुन्। परमेश्वर भन्नुहुन्छ कि उहाँले आफैलाई तिनीहरूबाट आफ्नो मुख लुकाउनुहुनेछ। उहाँले कति पनि आफैलाई तिनीहरू कहाँ प्रकट गर्नुहुने छैन। यदि हामी पद 22-25 देख्छौ भने थाहा हुन्छ उहाँका महादण्डहरू, न्याय तिनीहरूमाथि कति भयानक छ। तर उहाँ अझै करूणाले भरेको दयालु परमेश्वर हुनुहुन्छ। 26-42 पदमा हामी देख्छौ, परमेश्वरको आफ्ना जनहरूको लागि लालसा चाहना, यद्यपि उहाँले तिनीहरूलाई दण्डको रूपमा टाढा टाढासम्म तितरबितर गर्नु भए पनि उहाँसँग अझै आफ्ना जनहरूको निम्ति लालसा र चाहना छ, माया छ। उहाँ तिनीहरूलाई शत्रुहरूबाट, अन्य जातिहरूको अघि तिनीहरूको आधिपत्यबाट छुटकारा दिन चाहनुहुन्छ। उहाँ तिनीहरूलाई बचाउन र उद्धार दिन चाहनुहुन्छ। निम्न पदहरूमा हामी देख्छौ, विश्वका राष्ट्रहरू इसरायलसँग आशिषित हुनेछन्। 43 पदमा भनिएको छ, हे जातिहरू हो, उहाँको प्रजासँग रमाओ, किनकि उहाँले आफ्ना दासहरूका रगतको बदला लिनुहुनेछ, उहाँले आफ्ना शत्रुहरूमाथि साटो लिनुहुनेछ र आफ्नो देश र आफ्नो प्रजाको लागि प्रायश्चित गर्नुहुनेछ। यसले मोसाको अति नै सुन्दर स्तुति गीतको अन्त गर्दछ। अनि 44 पदमा भनिएको छ, मोसा र नुनका छोरा यहोशू आएर मानिसहरूलाई यस भजनका सबै शब्दहरू सुनाए। त्यसपछि हामी मोसाको अन्तिम आज्ञाहरू देख्छौ, 46-47 पदमा, तब तिनले तिनीहरूलाई भने, आज मैले तिमीहरूमाथि तिमीहरूलाई गम्भीरतापूर्वक दिएका सबै वचनहरू आफ्नो मनमा राख, ताकि आफ्ना छोरा छोरीहरूलाई पनि यस व्यवस्थाका सबै वचनहरू होसियारी साथ पालन गर्ने आज्ञा दिन सक। यी तिमीहरूको लागि व्यर्थको शब्द होइनन्, यी तिमीहरूको लागि जीवन हुन्। यीद्वारा नै यर्दन पारी अधिकार गर्नलाई जान लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ। अनि 48-52 पदमा, परमप्रभुले त्यही दिन मोसालाई यसो भन्नुभयो, यरियोको सामु मोआब देशमा भएको अबारिम पहाड़को नेबो डाँडामाथि उक्लेर जा, मैले इसरायलीहरूको अधिकारमा दिने कनान देशलाई हेर, अनि जसरी तेरो दाजु हारून होर पर्वतमा मर्यो अनि मरि गएका आफन्तहरू कहाँ गयो, त्यसरी त उक्लेर जाने त्यस पर्वतमा मर्नेछस् र मरि गएका तेरा आफन्तहरू कहाँ जानेछस्, किनभने तिमीहरू दुवैले जिनको उजाड स्थानको मरिबा कादेशका पानीमा इसरायलीहरूको बीचमा मलाई विश्वासघात गर्यो, किनकि तिमीहरूले इसरायलीहरूको बीचमा मेरो पवित्रताको कदर गरेनौ। त्यसै कारण मैले इसरायलीहरूलाई दिने त्यस देशलाई तैले टाढैबाट मात्र देख्नेछस्, तर त्यहाँ त जान पाउने छैनस्। मोसा जो व्यवस्था दिने व्यक्ति थिए र व्यवस्थाको प्रतिनिधित्व गर्ने व्यक्ति थिए, प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न सक्दैनन्। मित्र, मोसाइक व्यवस्था वास्तवमा अवरोध वा बाधा हो। व्यवस्था खालि पापको प्रकट गर्नेवाला हो, तर पापको हटाउनेवाला होइन। व्यवस्थाले बचाउन सक्दैन। व्यवस्थाले मोसालाई प्रतिज्ञाको मुलुकमा लान सकेन र ल्याउन सकेन। अनि उही समयमा व्यवस्थाले हामीलाई आशिषहरूका स्थानमा साथै स्वर्गीयमा ल्याउन सक्दैन। यसपछि 33 अध्याय पनि हामी हेर्नेछौ। यहाँ मुख्य विषय देख्छौ, मोसा 12 कुलहरूलाई आशिष दिन्छन्। 33:1 पदमा भनिएको छ, परमेश्वरको मानिस मोसाले आफ्नो मृत्युभन्दा अघि इसरायलीहरूलाई दिएको आशीर्वाद यही हो। अनि उसले रुबेनबाट आरम्भ गर्छन्। 6 पदमा, रुबेन बाँचिरहन् र नमरून् र तिनका मानिसहरू थोरै नहुन्। मोसा प्रार्थना गर्छन् कि इसरायलमा रुबेन एक कुलको रूपमा कहिले लुप्त नहोस्, विलीन नहोस्। अनि 7 पदमा भनिएको छ, यहुदाको विषयमा तिनले भने, हे परमप्रभु, यहुदाको स्वर सुन्नुहोस् र तिनलाई आफ्ना मानिसहरू कहाँ ल्याउनुहोस्। आफ्नै हातले तिनले आफ्नो रक्षा गर्दछन्, तिनका विरोधीहरूका विरूद्ध तपाईँ तिनको सहायक हुनुहोस्। यहुदा राजकीय घरानाको कुल थियो जुनबाट मसीहा आउने थिए। अनि 8:10-11 पदमा भनिएको छ, लेबीको विषयमा तिनले भने, तपाईँको तुमिम र तपाईँको उरिम तपाईँका कृपा पात्रसित छन्, जसलाई तपाईँले मसामा जाँच्नुभयो, जोसित तपाईँले मरिबाका पानीमा झगडा गर्नुभयो। तिनले याकुबलाई तपाईँका आदेशहरू सिकाउँछन् र इसरायललाई तपाईँको व्यवस्था सिकाउँछन्। तिनले तपाईँको सामु धूप चढाउँछन् र सम्पूर्ण होम बलि तपाईँको वेदीमाथि चढाउँछन्। हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष दिनुहोस् र तिनका हातका काम ग्रहण गर्नुहोस्। तिनको विरूद्धमा उठ्ने सबैको कम्मरमा हिर्काउनुहोस्, फेरि उठ्न नसक्ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्। मित्र, यो लेबी कुल चाहिँ हारूनको परिवारमा पुजारी पदद्वारा सम्मान गरिएका थिए। तिनीहरूसँग व्यवस्थाको सिकाउने अवसर थियो। इसरायल राष्ट्र लेबी कुलद्वारा आशिषित हुनेछ र आशिषहरू इसरायलमा युसुफको कुलद्वारा पनि आउनेछ, जुन एप्राइम र मनसे हुन्। चाखलाग्दो आशिष पद 24 उल्लेख छ। आशिरको विषयमा तिनले भने, छोराहरू मध्ये सबैभन्दा आशिष पाउने आशिर हुन्। तिनी आफ्ना दाजुभाइहरूको अति प्रिय हुन् अनि तिनको आफ्नो खुट्टा तेलले धोउन्। मित्र, यो चाखलाग्दो कुरा छ कि सालौं पहिले पेट्रोलियम तेलको पाइपलाइन आशिरको मुलुकमा भएर राज्यको उत्तरी भागमा आएथ्यो। यो हुन सक्छ कि त्यो पाइपलाइन खोलिनेछ। अनि 26-29 पदमा भनिएको छ, यसरूनका परमेश्वर जस्तो अरू कोही छैन जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्छ र आफ्नो प्रतापमा बादलमाथि। अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ र मुनितिर चाहिँ सनातनका पाखुराहरू छन्। त्यसलाई नाश गर भन्दै उहाँले तिमीहरूका सामुन्नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ। अन्न र नयाँ दाखमध्येको देशमा जहाँ आकाशले शीत झार्छ, इसरायल एक्लै सुरक्षामा रहनेछ। याकुबको मूल सुरक्षित छ। ए इसरायल, तिमी धन्य कहौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति। तिमी जस्तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्छ र तिम्रो महिमित तरवार। तिम्रा शत्रुहरू तिम्रा अघि लुर्क परेर आउनेछन् र तिमीले उनीहरूको अग्ला ठाउँहरूमा टेक्नेछौ। मित्र, यदि इसरायलले खालि परमेश्वरको आज्ञा मात्र पालन गरेको भए तिनीहरूको जीवन, तिनीहरूको भविष्य कति असल उक्तम हुने थियो। यसपछि व्यवस्था 34 पनि हामी प्रवेश गरौं। यस अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौ मोसाको एक्लासमा भएको र अनौठो मृत्यु। अमित्र, यहाँ प्रश्न खड़ा हुन्छ कि मोसाले आफ्नो मृत्युको बारेमा आफैले लेखे? अमित्र, तिनले लेख्न सक्थे, किनकि परमप्रभुले भन्नुभएको थियो तिनी निश्चय नै मर्नेछन्। तर पनि धेरै मानिसहरूले विश्वास गर्दछन् कि यो चाहिँ यहोशूको पुस्तकको अंश वा भाग हो। यो चाहिँ सम्भावित उत्तर हुन सक्छ, जबकि शुरूमा वा मौलिक रूपमा आज हामीसँग भए जस्तै पुस्तकहरूको विभागहरू वा विभाजनहरू भागभागहरू थिएनन्। पुरानो नियम ठूलो बेरुवा कागजमा नटुटिकन एकैसाथमा लेखिन्थ्यो। त्यसकारण यो व्यवस्थाको अन्तिम अध्याय जुन मोसाको मृत्युको सम्बन्धमा छ, त्यो वास्तवमा यहोशूको पुस्तकको आरम्भ हुन सक्छ। जे होस्, व्यवस्था 34:1-6 पदमा हामी पढ्छौं, त्यसपछि मोसा मोआबको मैदानबाट यरिहोको सामुन्ने भएको नेबो डाँडाको पिस्गाको टाकुरामा उक्ले। परमप्रभुले तिनलाई समस्त देश देखाउनुभयो, गिलाददेखि दानसम्म, समस्त नप्ताली एप्राइम र मनस्सेको देश, पश्चिमको समुन्द्र सम्मको यहुदाको समस्त देश, नेगेब भनिने दक्षिणी देश र खजुरका रूखहरू भएको शहर यरिहोको बेसीदेखि स्वरसम्म। तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो भावी सन्तानलाई दिनेछु भनी मैले अब्राम, इसाक र याकुबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरो आँखाले हेर्न दिए, तर त्यहाँ त जान पाउने छैनस्। त तब परमप्रभुको वचन अनुसार परमप्रभुको दास मोसा मोआब देशमा मरे। मोआब देशमा बेतपोरको सामुने एउटा बेसीमा उहाँले तिनलाई गाड्नुभयो, तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन। मित्र, किन मोसाको चिहान अजान वा अझसम्म अज्ञात अवस्थामा छ? यस तथ्यको कारणको लागि मोसा मृत्युबाट पुनः ब्युती उठ्नेछन् र प्रतिज्ञाको मुलुकमा ल्याइने थिए। तपाईँलाई थाहै होला, जब प्रभु येशु पर्वतमा र रूपान्तर हुनुभयो, दुवै मोसा र एलिया उहाँसँग प्रकट भएका थिए र उहाँको आइरहेको मृत्युको बारेमा कुराकानी गरेथे। यसरी तपाईँ देख्नुहुन्छ, अन्तिममा मोसा प्रतिज्ञाको मुलुकमा प्रवेश गरे। व्यवस्थाले मोसालाई प्रतिज्ञाको मुलुकमा ल्याउन सकेन, तर प्रभु येशुले तिनलाई त्यहाँ ल्यायो। 7 र 8 पदमा भनिएको छ, मोसाको मृत्यु हुँदा तिनी 120 वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। मोआबको मैदानमा इसरायलहरूले मोसाको लागि 30 दिनसम्म विलाप गरे। यसरी मोसाको लागि शोक र विलाप गर्ने दिन पूरा भयो। मित्र, मोसाको दफनको विषयमा सेसिल फ्रान्स अलेक्जेन्डरले एउटा गीत लेखेका थिए। नेबोको एक्लासमा रहेको पर्वतको नजिक यर्दनको दिशातर्फ फर्केको मोआबको मुलुकको बेसीमा एक्लास चिहान रहेको छ। तर विडम्बना कसैले यस चिहानलाई जान्दछ न कहिले नै कसैले देखेकै छ, किनकि परमेश्वरको स्वर्गीय दूत स्वयंले चिहान खनेर मोसाको मरेको लास त्यहाँ गाडे। फेरि यहाँ प्रश्न उठ्न सक्छ कि किन उसको चिहान गोप्य राखियो? अमित्र, वास्तवमा भन्नु नै पर्ने हो भने शैतान कति पनि चाहँदैन थियो कि मोसा प्रभु येशुको रूपान्तरको बेला प्रभु येशुसँगै त्यस डाँडामा प्रकट भएको। त्यसकारण मोसाको दफन कार्यक्रम उहाँ स्वयंले गर्नुभयो, परमेश्वर स्वयंले। त्यसको जिम्मा उहाँ स्वयंले लिनुभयो। यद्यपि हाम्रो निम्ति यो एक्लासे एक्लो मृत्यु जस्तो देखिए तापनि, एउटा अनुवादले यो भन्छ, मोसा परमेश्वरको चुम्बनद्वारा मरे वा सुते। यो अति नै सुन्दर विचार हो कि परमेश्वरले खालि मोसालाई चुम्बन गर्नुभयो र उसलाई सुत्न आराम गर्न लगाउनुभयो। ओ, यहाँ हाम्रो निम्ति कस्तो तस्विर छ। मित्र, यो अति नै निराशको नोट सहित हामी यो व्यवस्थाको पुस्तकको अन्त गर्दछौ। तर हामी यहोशूको पुस्तकमा इसरायलका सन्तानहरूसँगै प्रतिज्ञाको मुलुकमा हुन गइरहेका छौं। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।